أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على أشرف الأنبياء والمرسلين خاتم النبيين رحمة للعالمين أبي القاسم محمد وعلى آله الطيبين الطاهرين المعصومين لا سيما بقية الله في الأرضين أما بعد فقد قال الله سبحانه وتعالى في القرآن الكريم بسم الله الرحمن الرحيم وَاعْتَصِمُوا بِحَبْلِ اللَّهِ جَمِيعًا وَلَا تَفَرَّقُوا. قرآن مجید کی اس آیہ مبارکہ کے ذیل میں حج اور اتحاد بین المسلمین کے موضوع پر کچھ گفتگو کرنا مقصود ہے. ہماری گفتگو کا مرکزی موضوع اگر ذکر کیا جائے تو وہ حج کا سیاسی اور اجتماعی پہلو ہے, اور اس میں پھر جزئی موضوع ہے حج اور اتحاد بین المسلمین. اتحاد بین المسلمین ایک ایسا موضوع ہے جس سے کوئی بھی عقل مند شخص انکار نہیں کر سکتا, کیونکہ قرآن مجید میں, روایتوں میں, اور اس سے ہٹ کر خود اجتماعی زندگی میں اس کی اہمیت اور افادیت اتنی زیادہ ہے کہ اس سے مفر نہیں ہے. سورہ حج کی 28ویں آیت میں خداوند عالم مسلمانوں کو یہ حکم دے رہا ہے کہ حج کا, لوگوں کے درمیان حج کا اعلان کر دو کہ یہ دور دراز علاقوں سے اپنی سواریوں پر آئیں. کیوں؟ تاکہ لیشہدو منافع لہم, تاکہ وہ اپنے منافع کا حج میں مشاہدہ کریں. منافع کی کوئی شرط نہیں لگائی گئی ہے کہ کس قسم کا فائدہ حاصل ہوگا, بلکہ حج کے سیاسی فائدے ہیں, اجتماعی فائدے ہیں, عبادی فائدے ہیں, روحانی فائدے ہیں, دنیاوی فائدے ہیں. یعنی غرض تمام پہلوؤں کو حج احاطہ کرتا ہے. حج کا سب سے اہم فائدہ کیا ہے؟ حج کا سب سے اہم فائدہ یہ ہے کہ ساری دنیا کے مسلمان ایک نقطے پر آ کر جمع ہو جاتے ہیں, خانہ کعبہ کے اطراف. خانہ کعبہ مکہ مکرمہ میں پوری دنیا کے مسلمان آ کر جمع ہو جاتے ہیں. حج کا سب سے اہم فائدہ مسلمانوں کا یہ اجتماع ہے, مسلمانوں کا جمع ہونا ہے. مسلمانوں کے جمع ہونے کا فائدہ کیا ہے؟ مسلمانوں کے جمع ہونے کا فائدہ یہ ہے کہ مسلمانوں کی آپس میں ایک دوسرے سے پہچان ہوتی ہے, وہ ایک دوسرے کے مشکلات کو نزدیک سے دیکھنے سننے کا موقع ملتا ہے ان کو, اور ایک دوسرے کے مسائل سے وہ لوگ آشنا ہوتے ہیں. اس سے ہٹ کر حج کا ایک دوسرا اہم فائدہ یہ ہے کہ جو لوگ اسلامی تعلیمات سے اصلاً آشنا نہیں ہیں, وہ لوگ کسی حد تک اسلامی تعلیمات سے آشنا ہوتے ہیں, اور جو لوگ اسلامی تعلیمات سے کسی حد تک آشنا ہیں, ان کی آشنائی میں حج کے ذریعے یا حج کے اجتماع میں ان کی معلومات میں اضافہ ہوتا ہے. یعنی اسلامی تعلیمات میں اضافہ, یعنی ان کی معلومات میں اضافہ ہوتا ہے. حج مسلمانوں کے اتحاد کا مظہر ہے. ہم جس دین پر عمل کر رہے ہیں اس کا نام اسلام ہے, اور خدا کا پسندیدہ دین یہی دین ہے, ان الدین عند اللہ الاسلام, اور مسلمانوں کا دین یہی دین اسلام ہے. اور قرآن امت مسلمہ کو امت واحدہ کے عنوان سے یاد کرتا ہے کہ یہ امت امت واحدہ ہے, اور مومنین آپس میں بھائی بھائی ہیں. امت امت واحدہ ہے, مومن آپس میں ایک دوسرے کے بھائی ہیں. مسلمانوں کی عزت اور مسلمانوں کی کرامت کا ضامن مسلمانوں کا اتحاد ہے. مسلمان اگر عزت چاہتے ہیں، مسلمان اگر کرامت چاہتے ہیں، تو مسلمانوں کو متحد ہونا پڑے گا، مسلمانوں کو ایک دوسرے کے ساتھ مل کر زندگی گزارنے کا سلیقہ سیکھنا ہوگا۔ سب سے اہم سوال یہ ہے کہ اتحاد بین المسلمین کس کے درمیان میں ہو، یہ ایک اہم سوال ہے کہ اتحاد بین المسلمین کن لوگوں کے درمیان میں، کن لوگوں سے اتحاد بین المسلمین کیا جا سکتا ہے۔ جیسا کہ خود واضح ہے کہ اتحاد بین المسلمین یعنی مسلمانوں کے درمیان اتحاد، تو سوال یہ پیدا ہوتا ہے کہ وہ لوگ جو مسلمانوں کو، مسلمانوں کے ایک گروہ کو کافر قرار دے رہے ہوں، ان کے خون بہانے کے قائل ہوں، ان کی جان و مال کی حرمت کے قائل نہ ہوں، تو آیا ایسے لوگوں سے اتحاد کرنا صحیح ہے؟ تو ظاہر سی بات ہے وہ لوگ جو دوسروں کی تکفیر کر رہے ہوں، دوسروں کو کافر قرار دے کر ان کو قتل کر رہے ہوں، ان کا خون بہا رہے ہوں، ایسے لوگوں سے اتحاد ممکن نہیں ہے جو آپس میں ایک دوسرے کو کافر قرار دے رہے ہیں۔ تو پھر کن لوگوں میں اتحاد ممکن ہے؟ تو ظاہر سی بات ہے جو لوگ ایک دوسرے کو مسلمان سمجھ رہے ہوں، ایک دوسرے کے ساتھ مل کے رہنا چاہتے ہوں، اور ایک دوسرے کے خون کی حرمت کے قائل ہوں، جان مال عزت کی حرمت کے قائل ہوں، ایسے لوگ بیٹھ کے آپس میں اتحاد کریں گے۔ جو لوگ نہ مسلمان ماننے کے لیے تیار ہیں، جان مال عزت کی حرمت کے قائل نہیں ہیں، ایسے لوگوں کے ساتھ اتحاد نہیں ہو سکتا۔ یہاں پر ایک سوال یہ پیدا ہوتا ہے کہ آیا قرآن میں وحدت کا حکم دیا گیا ہے؟ اتحاد بین المسلمین کا حکم قرآن میں موجود ہے یا نہیں ہے؟ تو جیسا کہ خود آیہ مبارکہ میں ارشاد ہوا، واعتصموا بحبل اللہ جميعا ولا تفرقوا، اللہ کی رسی کو مضبوطی سے تھام لو اور تفرقے میں نہ پڑو، فرقہ فرقہ نہ ہو جاؤ، جدا جدا نہ ہو جاؤ۔ یہ واضح حکم ہے مسلمانوں کے لیے کہ وہ آپس میں دست و گریبا نہ ہوں، آپس میں ایک دوسرے سے لڑائی کا بازار گرم نہ کریں، بلکہ مل جل کے رہیں، اللہ کی رسی کو مضبوطی سے تھام لیں۔ ایک دوسرے مقام پر قرآن مجید رسول خدا سے خطاب کرتے ہوئے فرماتا ہے کہ ہم نے ان کے دلوں میں محبت پیدا کر دی ہے کہ اگر آپ ساری دنیا بھی خرچ کر دیتے تو بھی ان کے دلوں میں الفت پیدا نہیں کر سکتے تھے، لیکن خدا کی وہ ذات ہے جس نے یہ الفت اور محبت مسلمانوں کے درمیان پیدا کر دی ہے کہ وہ ہر شے پر غالب اور صاحب حکمت ہے۔ رسول خدا کو خطاب کر کے خداوند عالم فرما رہا ہے کہ اگر آپ ساری دنیا بھی خرچ کر دیتے تو مسلمانوں کے دلوں میں محبت اور الفت ایک دوسرے کے لیے پیدا نہ کر پاتے، یہ خدا کی ذات ہے جس نے مسلمانوں کے درمیان الفت اور محبت پیدا کر دی۔ اسی وجہ سے رسول خدا صلی اللہ علیہ وآلہ وسلم نے مسلمانوں کو جمع کر کے عقد اخوت پڑھا تھا۔ عقد اخوت پڑھنے کا مطلب یہ کہ ایک مسلمان دوسرے مسلمان کے خون، ناموس اور مال کی حرمت کا قائل ہو جائے۔ اسلامی اتحاد کی مثال ایک عمارت کی سی ہے، اگر اس عمارت ایک عمارت سے اگر اینٹیں نکال لی جائیں درمیان سے، تو وہ عمارت بدنما ہو جاتی، اس کی خوبصورتی ختم ہو جاتی۔ اسی طرح اگر امت مسلمہ کا اتحاد اگر ٹوٹ پھوٹ جائے تو امت بدنما ہو جاتی، امت کی خوبصورتی چھن جاتی، امت کی طاقت ختم ہو جاتی، امت کی ہوا اکھڑ جاتی۔ اس لیے ہر اینٹ عمارت میں، ہر اینٹ کی اہمیت ہے، ہر اینٹ اپنی جگہ ضروری ہے، اگر اینٹ کو نکال لیا جائے درمیان سے تو عمارت بدنما ہو جائے گی۔ اسی طرح مسلمانوں میں ہر فرد کی اہمیت ہے، فرد کی اہمیت ہے، اور ان کی اہمیت اسی وقت ہے جب وہ ساتھ ہیں۔ جس طرح عمارت میں اینٹوں کی اہمیت या उनकी खूबसूरती उसी वक्त है जब वो साथ साथ हैं, एक दूसरे से जुड़े हुए हैं, एक दूसरे से चिमटे हुए हैं। उसी तरह मुसलमान अगर एक दूसरे से जुड़े हुए हैं, एक दूसरे से मिले हुए हैं, तो उनकी तमाम तर ताकत इसी जुड़े रहने में है, इसी इत्तेहाद में है। सबसे एक अहम सवाल यह पैदा होता है कि इत्तेहाद जरूरी क्यों है, इत्तेहाद क्यों जरूरी है, इत्तेहाद करना क्यों जरूरी है। यहां पर उसका जवाब यह है कि इस्लाम एक अजीम मजहब है, एक अजीम दीन है, और उसके बाज़ दुश्मन हैं, बाज़ लोग इस्लाम के दुश्मन हैं, और वो चाहते हैं कि इस्लाम को मिटा दें, इस्लाम को महव कर दें, इस्लाम को ख़त्म कर दें। और दुश्मनान इस्लाम में सबसे ज़्यादा पेश इस्तिगबारी ताकतें हैं, जिनका किसी ना किसी तरीके से मफाद वाबस्ता है। अगर वो इस्लाम की मुखालफत ना करें तो उनकी हुकूमतें खतरे में पड़ जाती हैं, इसलिए वो चाहते हैं कि मुसलमानों में, उनकी शुरू से ही ये पॉलिसी रही है कि मुसलमानों में फूट डालो और उन पर हुकूमत करो। तो ये बैरूनी ख़तरा है, मुसलमानों को ये बैरूनी ख़तरा लाहक है, यानी बैरूनी ताकतें मुसलमानों को ख़त्म कर देना चाहती हैं, इस्लाम का नाम मिटा देना चाहती हैं। तो बैरूनी ख़तरे से निमटने के लिए मुसलमानों को यकजा होना पड़ेगा, मुसलमानों को मुत्तहिद होना पड़ेगा, मुसलमानों को एक दूसरे से हाथ मिलाना पड़ेगा। जब तक मुसलमान एक दूसरे से हाथ नहीं मिलाएंगे उस वक्त तक वो इस्तिकबारी ताकतों का मुकाबला नहीं कर सकेंगे। तो पहला नुक्ता यह है कि मुसलमान बैरूनी इस्लाम दुश्मन ताकतों से मुकाबला करने के लिए मुत्तहिद हो जाएं, इसलिए इस्लामी इत्तेहाद ज़रूरी है। दूसरा मसला यह है कि खुद मुसलमानों के अंदरूनी मसाइल, एक तो बैरूनी ख़तरा था इस्तिकबारी ताकतें, दूसरा मसला खुद मुसलमानों के अंदरूनी मसाइल, मुसलमानों के अंदरूनी मसाइल, मुसलमानों की पसमानदगी, उनका पिछड़ापन, उनका तरक्की में कोई रोल न होना, ये तमाम बातें उनकी तफरीक की वजह से है। मुसलमान चूँकि मुख्तलिफ खानों में बटे हुए हैं, मुसलमान चूँकि मुतफर्रिक हैं, मुसलमान चूँकि मुंतशिर हैं, लिहाजा वो अपने मसाइल की तरफ तवज्जो करने से खासिर है। जब वो अपने मसाइल की तरफ तवज्जो, यानी जब वो मुत्तहिद नहीं है तो वो अपने मसाइल से बेखबर है, ला इल्म है, और ये बेखबरी की वजह से उनकी तरक्की नहीं हो पा रही है। वो अपने मसाइल से ही आगाह नहीं है, उनके मसाइल क्या हैं। जब वो मुत्तहिद होंगे तो वो अपने मसाइल से आगाह होंगे, जब वो अपने मसाइल से आगाह होंगे तो फिर उन मसाइल को, मसाइल की यकसुई का सोचेंगे, उन मसाइल को हल करने की बात सोचेंगे। जब मुत्तहिद ही नहीं है तो बेखबर हैं, जब बेखबर हैं तो मसाइल के हल का ही नहीं सोचेंगे। तो मुसलमानों की एक खारिजी दुश्मन है वो इस्तिकबार है, इस्तिकबार से निपटने के लिए भी मुसलमानों को मुत्तहिद होना है, और अंदरूनी तौर पर अपने मसाइल को हल करने के लिए भी मुसलमानों को मुत्तहिद होना जरूरी है। इत्तेहाद बैनुल मुस्लिमीन के सिलसिले में हमारी जिम्मेदारी क्या है, हम क्या कर सकते हैं। सबसे पहले इत्तेहाद बैनुल मुस्लिमीन के सिलसिले में यह कहा जा सकता है कि हम अपने मुसलमान भाइयों की फिक्र करें। हदीस में है कि जो शख्स इस हालत में सुबह करे कि वो दूसरे मुसलमानों के, वो मुसलमानों के उमूर से गाफिल हो, यानी दूसरे मुल्क के मुसलमान या दूसरे शहर के मुसलमान या दीगर मुसलमानों के उमूर से जो शख्स, जो मुसलमान गाफिल है, ऐसे शख्स को रिवायतों में मुसलमान मानने से इनकार किया गया है, यानी उसका इस्लाम खतरे में है जो मुसलमानों के उमूर से गाफिल है। लिहाजा पहली जो फिक्र करनी है हमको ये फिक्र करना है कि हमारे मुस्लिम भाई किस हाल में हैं, हमें उनकी फिक्र है भी या नहीं, या दिन भर गुजर जाता हम किसी मुसलमान की फिक्र नहीं करते। अगर हम मुसलमान हैं तो हमें मुसलमानों की फिक्र करना जरूरी है, ये पहला नुक्ता। दूसरा नुक्ता यह है कि मुसलमान अपने दाखिली मसाइल को हल करने की तरफ अपनी तवज्जो मरकूज करें, कि उनके پہلے تو وہ شناخت کریں کہ ہمارے مسائل کیا ہیں، ہماری مشکلات کیا ہیں، ہماری پریشانیاں کیا ہیں. جب وہ یہ جان لیں گے کہ ہماری مشکلات کیا ہیں، ہمارے مسائل کیا ہیں، تو پھر وہ اس کے حل کے حل کی کوشش کریں گے، ان مسائل کو حل کرنے کی کوشش کریں گے. تیسرا جو نقطہ ہے کہ مسلمانوں میں ایک عنصر بہت حد تک پایا جاتا ہے، وہ ہے غیرت اور حمیت، مسلمانوں کی حمیت. اس نقطے سے استفادہ کرتے ہوئے مسلمانوں کو استکباری طاقتوں کے خلاف یکجا کیا جا سکتا ہے. مسلمانوں کی جو غیرت ہے، حالیہ عرصے میں ہم نے دیکھا کہ رسول خدا کے خلاف ایک توہین آمیز فلم بنائی گئی، جس کے خلاف ساری دنیا میں کہیں زیادہ کہیں کم، کہیں بہت کم، لیکن ساری دنیا میں مسلمان اٹھ کھڑے ہوئے. کیوں؟ ان کے اندر ایک عنصر موجود ہے، اس کا نام ہے غیرت اور حمیت. اور جب تک یہ عنصر موجود ہے مسلمانوں میں، ان کو استکباری طاقتوں کے خلاف جمع کرنا کوئی مشکل کام نہیں. چوتھی جو بات ہے اتحاد بین المسلمین کے سلسلے میں جو ہماری ذمہ داری ہے، وہ یہ ہے کہ ہمارے علماء اور مفکرین اور دانشمند حضرات بجائے اس کے کہ فرقہ واریت کو ہوا دیں، مسلمانوں کے ایک گروہ کو دوسرے گروہ کے خلاف ورغلائیں، انہیں اکسائیں ایک دوسرے کے خلاف، اس کے بجائے وہ مسلمانوں کے درمیان اخوت کا پیغام عام کریں، اتحاد کا پیغام عام کریں. کیونکہ خود قرآن نے مسلمانوں کو ایک دوسرے کا بھائی قرار دیا ہے، انما المومنون اخوہ، مومن آپس میں ایک دوسرے کے بھائی بھائی ہیں. تو جب خود قرآن مسلمانوں کو بھائی بھائی قرار دے رہا ہے، تو پھر اب کسی کو یہ حق حاصل نہیں ہے کہ وہ مسلمانوں کے ایک گروہ کو دوسرے گروہ کے خلاف اکسائے. اب ایک سب سے اہم بات یہ ہے کہ حج کا اتحاد بین المسلمین سے کیا تعلق ہے. حج کا اتحاد بین المسلمین سے یہ تعلق ہے کہ حج کی بنا خانہ کعبہ کی بنیاد جو رکھی، وہ حضرت ابراہیم خلیل نے رکھی تھی. اور حضرت ابراہیم خلیل نے اس لیے رکھی تھی تاکہ کعبہ مرکز توحید قرار پائے، مسلمانوں کے اتحاد کا مرکز قرار پائے. کعبہ، خانہ کعبہ مسلمانوں کے اتحاد کا مرکز ہے. اور مسلمان پہلے بیت المقدس کی طرف سجدہ کرتے تھے، بیت المقدس کی طرف رخ کر کے نماز پڑھتے تھے، لیکن حالت نماز میں حضرت جبرائیل آئے اور حضرت جبرائیل نے رسول خدا صلی اللہ علیہ وآلہ وسلم کا رخ کعبے کی طرف موڑ دیا. اس وقت سے لے کر آج تک مسلمان کعبے کی طرف نماز پڑھتے ہیں، چاہے وہ دنیا میں کسی بھی مقام پر رہتے ہوں، ان کا رخ نماز میں کعبے کی طرف ہوتا ہے. کعبہ مسلمانوں کے ایک سمت میں ہونے، مسلمانوں کے ایک جہت میں، مسلمانوں کی یکجہتی کا ضامن ہے. پورے مسلمان چاہے وہ کسی بھی فرقے سے تعلق کیوں نہ رکھتے ہوں، لیکن ان کا رخ نماز میں کعبے کی طرف ہوتا ہے. تو کعبہ مسلمانوں کے اتحاد کا، مسلمانوں کی یکجہتی کا مرکز ہے. اور حج جو بجا لایا جاتا ہے وہ کعبے میں بجا لایا جاتا ہے. حج کے تمام جو ارکان ہیں وہ کعبے میں اور مکے میں بجا لائے جاتے ہیں. اس اعتبار سے اور ساری دنیا کے مسلمان، کونے کونے سے، ساری دنیا کے کونے کونے سے مسلمان کعبے کے گرد جمع ہوتے ہیں. کعبے کے گرد جمع ہو کر خدا کی توحید کا اقرار کرتے ہیں، خدا کی بارگاہ میں حاضری دیتے ہیں. تو کعبہ مسلمانوں کے اتحاد کا مرکز. ایک واقعہ یہاں پر عرض کرنا چاہوں گا، وہ یہ ہے کہ رسول خدا کے زمانے میں خانہ کعبہ کی جب دوبارہ تعمیر ہو رہی تھی حضرت ابراہیم کے بعد، تو اس وقت قبیلوں میں یہ نزاع پیدا ہو گئی کہ حجر اسود کو کون نصب کرے گا، کیونکہ ہر قبیلہ چاہتا تھا کہ حجر اسود کو وہ خود نصب کرے. اس موقع پر رسول خدا صلی اللہ علیہ وآلہ وسلم نے ایک مشورہ دیا. آپ نے یہ مشورہ دیا کہ ایک بڑا سا کپڑا لیا جائے، ابا، اس کپڑے میں پتھر کو لپیٹ دیا جائے، पत्थर को रख दिया जाए उस कपड़े में हजर असबद को, और हर कबीले का एक नुमाइंदा आए और उस कपड़े के कोने को पकड़कर, उस कपड़े के एक सिरे को पकड़कर खाने काबा तक ले जाए। ये एक ऐसा मशवरा था, तमाम कबीले इस पर मुत्तहिद हो गए, तमाम कबीलों ने इस पर इत्तेहाद का मुजाहरा किया, और हुआ ऐसे ही कि पत्थर को एक अबा में रख दिया गया खाने काबा के पास। हर कबीले से एक शख्स आया नुमाइंदा बनकर, सब हर शख्स ने एक सिरा पकड़ लिया कपड़े का, रसूल खुदा भी साथ थे, और जैसे ही खाने काबा के पास पहुंचे तो रसूल खुदा ने उठाकर वो पत्थर नस्ब कर दिया खाने काबा में हजर असवद को। यानी उस वक्त से रसूल खुदा मुसलमानों को, ये शायद कबल यानी ये वाकया शायद इस्लाम से पहले का है, शायद जमाने जाहिलियत का है, लेकिन उस जमाने से रसूल खुदा इत्तेहाद और यकजहती का दर्स दे रहे हैं इंसानों के, मिलजुल के रहो। और रसूल खुदा का मशवरा ऐसा था कि वो कबीले जो एक दूसरे के खून के प्यासे थे, वो कबीले, वो तमाम कबीले राजी हो गए इस बात पे, यानी रसूल खुदा के इस मशवरे पे यकजा हो गए, मुत्तहिद हो गए। यानी रसूल खुदा की अमली जिंदगी इत्तेहाद का दर्स है, अमली जिंदगी का दर्स इत्तेहाद है। होना ये चाहिए कि जब भी दो गुरुहों में, जब भी दो फिरकों में, जब भी दो कबीलों में निजा हो, इख्तिलाफ पैदा हो, तो दो उन दो गुरुहों के संजीदा समझदार लोग आपस में बैठकर इन मामलात को हल्लो फसल करें, इन इख्तिलाफात को दूर करें। एक तरीका ये। दूसरा तरीका ये है कि इख्तिलाफी मसाइल को हल करने में अदालत से काम लिया जाए। होता यह है कि हम दुश्मनी में अदल का दामन छोड़ देते हैं, अगर हम किसी से, हमें किसी से दुश्मनी हो जाए, किसी से इख्तलाफ हो जाए, तो फिर हम उसके ताल्लुक से किसी किस्म का इंसाफ और किसी किस्म का अदल का लिहाज नहीं करते। लेकिन हजरत अली अलैहिस्सलाम फरमा रहे हैं कि तुम्हारी दुश्मनी इस हद तक ना हो कि जो तुमको अदल के दायरे से खारिज कर दे, जो तुमको इंसाफ के दायरे से बाहर कर दे। यानी दुश्मनी, दुश्मन के साथ भी अदल से पेश आओ, दुश्मन के साथ भी इंसाफ से पेश आओ। तो इख्तलाफी मसाइल में भी, इख्तलाफ जहां पर हो जाए वहां पर भी अदल का दामन हमारे हाथ से नहीं छूटना चाहिए। यानी एक फिरका दूसरे फिरके के ताल्लुक से, एक गुरु दूसरे गुरु के ताल्लुक से जब भी कजावत करने के लिए बैठे, जब भी कोई फैसला लेने के लिए बैठे, तो अदल से काम ले, इंसाफ से काम ले। जहां इंसाफ का दामन इंसान के हाथ से छूट जाता, वहां पर इख्तिलाफात और बढ़ जाते, झगड़े, लड़ाइयां, जंगें रोनुमा होती। तो जरूरी है कि जहां पर भी इख्तिलाफ हो वहां पर अदल से काम लिया जाए, इंसाफ से काम लिया जाए, और इंसाफ का नतीजा हमेशा बेहतर निकलता। समझदार लोगों की कोशिशों की वजह से इख्तिलाफ की कड़वाहट वहदत की मिठास में तब्दील हो सकती है। समझदार और बाफहम अफराद जो होते हैं मुआशरे के, उनकी कोशिश के जरिए से, यानी उनका मुआशरे में हाजिर रहना, उनका मसाइल में दखल देना जरूरी है। चौथी बात यह है कि ये जो हमारे मुकद्दस मकामात हैं, खाने काबा, बैतुल मकद्दस या दीगर मुकद्दस मकामात, ये हमारे ऐसे मकामात हैं जहां से नफरत नहीं फैलाई जा सकती, ये मोहब्बत को आम करने के मकामात हैं। यहां पर मिलजुल के रहने का जो दर्ज दिया जाना चाहिए वो इन मकामात से, यानी मुकद्दस मकामात से कभी भी नफरत को आम नहीं किया जाता। मुकद्दस मकामात से लोगों के दिलों में एक दूसरे के मुतालिक दुश्मनी नहीं पैदा की जाती, बल्कि मुकद्दस मकामात से हमेशा मोहब्बत का पैगाम आम किया जाता है, हमेशा लोगों को मिलजुल कर रहने की दावत दी जाती है। काबा मुसलमानों के नजदीक सबसे मुकद्दस मकाम है, और वहां से क्या पैगाम जाना चाहिए पूरी दुनिया के मुसलमानों को? उल्फत और मोहब्बत का पैगाम जाना चाहिए काबे से। हज के अय्याम में मुसलमानों को उल्फत और मोहब्बत का पैगाम दिया जाना चाहिए। इस एतबार से हज इत्तेहाद बैनुल मुस्लिमीन का एक अहम मौका है, इसको हाथ से जाने नहीं देना चाहिए। हज को मुसलमानों के दरमियान इत्तेहाद ईजाद करने और उस इत्तेहाद को मुस्तहकम करने का जरिया बनाने की जरूरत है। और साबिक में जो जिन उलमा ने ये कोशिशें की हैं वो काफी हद तक कामयाब भी हुए हैं। इत्तेहाद यानी हज के जरिए से मुसलमानों में इत्तेहाद को फरोग देना, मुसलमानों के इत्तेहाद को फरोग देना। हम देखते हैं कि मजहब इस्लाम एक ऐसा मजहब है जहां पर मुसलमानों के इज्तिमा को बहुत ज्यादा अहमियत दी गई है। आप देखें जो शख्स घर में नमाज फुरादा पढ़ रहा है उससे बेहतर वो लोग हैं जो घर में जमात से नमाज पढ़ रहे हैं, यानी जमात से नमाज घर ही में नमाज हो रही है, जमात से पढ़ने वालों का सवाब फुरादा पढ़ने वाले से ज्यादा है। एक शख्स मस्जिद में नमाज पढ़ रहा है जो मुसलमानों के इज्तिमा का मरकज है, मुसलमानों के जमा होने की जगह है, उस शख्स की नमाज घर में जो शख्स फुरादा नमाज पढ़ रहा है, मस्जिद में जाकर फुरादा नमाज पढ़ने वाले की नमाज घर में नमाज पढ़ने वाले से उसका सवाब ज्यादा है। अगर मस्जिद में कोई शख्स जमात के साथ नमाज पढ़ रहा है तो फुरादा पढ़ने वाले से, मस्जिद में फुरादा पढ़ने वाले से जमात से पढ़ने वाले का सवाब ज्यादा है। यहां तक के घर में बाजमात नमाज पढ़ने वालों से भी मस्जिद में आकर बाजमात नमाज पढ़ने वाले का सवाब ज्यादा है। यानी इस्लाम मुसलमानों के जमा होने को अहमियत की नजर से देखता है और उसकी जरूरत का एहसास करता है कि मुसलमान जमा हो। उसी तरह मोहल्ले की मस्जिद में नमाज पढ़ने से बेहतर शहर की मस्जिद में, जिसको मस्जिद आजम या मस्जिद जामे कहा जाता है, मस्जिद जामे में, जामा मस्जिद में जाकर नमाज पढ़ने का सवाब मोहल्ले की मस्जिद से नमाज पढ़ने का ज्यादा सवाब, मोहल्ले की मस्जिद में नमाज पढ़ने से बेहतर शहर की मस्जिद यानी जामा मस्जिद में नमाज पढ़ी जाए। और फिर आप ऊपर चले जाएं, जामा मस्जिद से नमाज पढ़ने से बेहतर मस्जिद नबवी में नमाज पढ़ी जाए, मस्जिद नबवी में नमाज पढ़ने से बेहतर मस्जिदुल हराम में नमाज पढ़ी जाए। तो मस्जिदुल हराम एक ऐसी जगह है जहां पर एक रकत का सवाब जमात के साथ पढ़ने का 100,000 रकत के बराबर है। यानी जितना बड़ा इज्तिमा है उतना ही ज्यादा सवाब है, जितना मकाम मुकद्दस तर होता जा रहा है सवाब में भी इजाफा होता जा रहा है। ये हो गई आम जमातें, आम नमाजों की जमातें, यानी एक आम नमाज को जमात के साथ पढ़ने का सवाब ऐसा है तदरीजन बढ़ रहा है। घर में पढ़ने से ज्यादा मस्जिद में पढ़ना, मोहल्ले की मस्जिद से पढ़ने से ज्यादा शहर की मस्जिद में पढ़ना, शहर की मस्जिद से में पढ़ने से ज्यादा मस्जिद नबवी से ज्यादा मस्जिदुल हराम। और इसके साथ ही जुमे का इज्तिमा, हर हफ्ते जुमे का इज्तिमा जो होता है उसका मकसद यह है कि खुरबो जवार के तमाम मुसलमान जमा हो जाएं, आपस में जमा होकर नमाज जुमा पढ़ें हफ्ते में एक बार, यानी कम से कम 2-3 गांव के मुसलमान एक गांव में जमा हो या 3-4 मोहल्लों के मुसलमान एक मोहल्ले में जमा होकर इबादत करें और अपने मसाइल से आगाह हो, जिक्र खुदा करें, जिक्र खुदा करने के साथ साथ अपने एक दूसरे के मसाइल से आगाही हासिल करें और उन मसाइल को हल करने की तलाश करें, कोशिश करें उन मसाइल का हल तलाश करें। तो ये जो जुमे का इज्तिमा है, अगर हाँ सबसे अहम नुक्ता यह है कि अगर सिर्फ इस्लाम को सवाब देना मकसूद होता या सिर्फ उसके मानवी पहलू पर इस्लाम की नजर होती तो फिर वो सवाब घर में भी दिया जा सकता था। अगर यूं कहा जाए कि सिर्फ मानवी पहलू मद्देनजर है तो वो मानवी पहलू घर में नमाज पढ़ के भी अल्लाह 100,000 रकत का सवाब दे सकता था, लेकिन सिर्फ मानवी पहलू मद्देनजर नहीं है बल्कि इज्तिमाई और सियासी पहलू भी मद्देनजर है। और इज्तिमाई और सियासी पहलू ये है कि मुसलमान जमा हो मानवी फ्यूज और बरकत के साथ साथ वो अपने दुनियावी मसाइल, उनके जो दुनियावी मसाइल हैं, वो उससे एक दूसरे यानी एक दूसरे के मसाइल से आगही हासिल करें, अपने दुनियावी मसाइल से आगही हासिल करने के साथ साथ उन मसाइल को हल करने की सोचें, उन मसाइल का हल तलाश करें। ये मकसूद है। सिर्फ मानवी सवाब दे देना मकसूद होता तो अल्लाह ताला ये कहता कि तुम घर में ही नमाज पढ़ो, मैं उतना ही सवाब दे दूंगा। लेकिन मुसलमानों को जमा करने का मकसद ये है कि मुसलमान करीब हों, एक दूसरे के मसाइल से आगा हों और एक दूसरे के मसाइल को हल करने की सोचें। और मुसलमानों की मुश्किलात उसी वक्त हल हो सकती हैं जब वो मुत्तहिद हों, जब वो मिल बैठें, जब वो एक दूसरे के साथ आ जाएं। यहां पर चंद बुजुर्गवारों का तस्किरा जरूरी है जिन्होंने इत्तेहाद की दावत दी है मुसलमानों को। उनमें सर फहरिस्त अल्लामा इकबाल है। अल्लामा इकबाल ने मुसलमानों को मुत्तहिद होने की दावत दी। अल्लामा इकबाल के बाद जमालुद्दीन असदाबादी, मुल्क फिरकर जमालुद्दीन असदाबादी ने मुसलमानों को मुत्तहिद होने की दावत दी। जमालुद्दीन असदाबादी के बाद जो शख्सियत है वो आयतुल्ला बुरुजर्दी है। आयतुल्ला बुरुजर्दी ने उस वक्त के जामे अजहर के जो सरबरा थे उनको कई खतूत लिखे और इत्तेहाद बैनुल मुस्लिमीन को मुतहक्क़क़ करने के सिलसिले में आयतुल्ला बुरुजर्दी ने काफ़ी कोशिशें की। और अल्लामा शरफुद्दीन आमूली लुबनान के आलिम-ए-दीन, जिन्होंने इत्तेहाद बैनुल मुस्लिमीन के लिए बहुत ज़्यादा कोशिश की। और उनके बाद जिसने तौहीद इत्तेहाद का जो नारा बुलंद किया और जो सबसे बड़े मुनादी ये तौहीद हैं, वो इमाम खुमैनी की ज़ात है। इमाम खुमैनी रहमतुल्लाह अलैह न सिर्फ ये कि इत्तेहाद का नज़रिया पेश करे बल्कि काफ़ी मुल्कों के मुसलमानों को आपने अमली तौर पर मुत्तहिद भी किया। और मुख्तलिफ मौक़ों पर अपनी हयात में जब भी हज का मौका आता आप मुसलमानों के लिए पैगाम जारी करते और उसमें मुसलमानों को लायामल तय करते कि वो हज में सिर्फ हज के इबादती पहलू पर नज़र ना रखें बल्कि हज के इज्तिमाई पहलू पर भी नज़र रखें, हज के सियासी पहलू पर भी नज़र रखें। अगर मुसलमान हज में, जो मुसलमानों की एक आलमी कॉन्फ्रेंस है, वहाँ अगर मुसलमान अपने मसाइल पर गौर करें और अपने मसाइल को हल करने की कोशिश करें तो मुसलमानों की तमाम तर बदबख्ती, मुसलमानों की तमाम तर पसमानदगी खत्म हो सकती है और मुसलमान इस्तेकबार के चुंगल से नजात पा सकते। शर्त यह है कि मुसलमान हज के मौके से सही इस्तेफादा करें और हज के मौके पर मुत्तहिद हों, एक दूसरे से करीब आएं, क्योंकि मुसलमानों का खुदा एक, पैगंबर एक, कुरान एक, काबा एक। इन बुनियादों पर मुसलमान जब जमा होंगे और एक दूसरे से करीब आएंगे तो यकीनन वो एक दूसरे के मसाइल से आगही हासिल कर सकेंगे, एक दूसरे से करीब तर होकर एक दूसरे के मसाइल को हल करने की फिक्र करेंगे। जब तक करीब नहीं होंगे मसाइल से आगा नहीं होंगे, जब तक मसाइल से आगा नहीं होंगे उसके हल की कोशिश नहीं करेंगे। एक और बात जो जहन में है वो ये कि बहुत से लोग ये कहते हैं कि इत्तेहाद बैनुल मुस्लिमीन से पहले इत्तेहाद बैनुल मोमिनीन की कोशिश की जानी चाहिए, पहले इत्तेहाद बैनुल मोमिनीन हो फिर इत्तेहाद बैनुल मुस्लिमीन। तो सबसे अहम बात यह है कि इस सिलसिले में जो अर्ज करनी है वो ये कि हमें यह देखना होगा कि इफ्तिराक बैनुल मुस्लिमीन, मुसलमानों में तफरीक़े का सबब क्या है और मोमिनों में तफरीक़े का सबब क्या है, आपस में शियों में जो तफरीक़े का सबब है वो क्या है और शियों का दूसरे फ़िरक़ों से जो तफरीक़े का सबब है वो क्या है देखना पड़ेगा। तो बकौल आगा जवाद नकवी साहब के इत्तेहाद बैनुल मुस्लिमीन निस्बतन आसान है इत्तेहाद बैनुल मोमिनीन से, वो इसलिए कि इत्तेहाद हमारा जो दूसरे फ़िरक़ों से जो हमारा इख्तिलाफ है वो इख्तिलाफ फिक्री बुनियादों पर है, अकीदती बुनियादों पर है, जो दूबदू बैठकर हल किया जा सकता है। قابل حل ہے، ایک دوسرے کی بات کو سمجھ کر، ایک دوسرے کے شبہات کو دور کر کے اتحاد بین المسلمین کا راستہ ہموار کیا جا سکتا ہے۔ اتحاد بین المومنین کی جو بات ہے وہ اس لیے مشکل تر ہے کیونکہ وہاں پر کوئی بنیاد نہیں ہے، اختلاف اور افتراق کی کوئی بنیاد نہیں ہے۔ بنیاد کیا ہے؟ شخصی جھگڑے، ذاتیات، یعنی بے بنیاد جھگڑے، یعنی مومنین کے درمیان جو جھگڑے ہیں وہ بے بنیاد ہیں، وہاں پر کوئی فکری یا کوئی عقیدتی جھگڑا نہیں ہے یا عقیدتی کوئی اختلاف نہیں ہے، بلکہ ذاتی جھگڑے ہیں، شخصی جھگڑے ہیں۔ اور شخصی جھگڑے اسی وقت سلجھ سکتے جب ہم اخلاق کے دائرے میں آئیں، جب ہم نیک بن جائیں۔ یعنی مومنین کے اختلافات کو ختم کرنے کا ایک ہی طریقہ ہے، وہ یہ ہے کہ نیک بنے۔ جب وہ نیک بن جائیں گے، جب وہ اخلاق کے دائرے میں آ جائیں گے، تو یقیناً وہ شخصی جھگڑوں سے پرے ہو جائیں گے۔ جب شخصی جھگڑوں سے پرے ہو جائیں گے تو پھر افتراق اور لڑائی جھگڑے کا کوئی سوال ہی پیدا نہیں ہوگا۔ یہاں پر نفسانیت اور نفس پرستی سبب بن رہی ہے کہ ہم ایک دوسرے سے لڑیں اور جھگڑیں۔ اگر ہم اس نفس پرستی کو ختم کر دیں، اس انانیت کو اگر ہم مٹا دیں، اور اس مفادات کا جو چکر ہے اس کو اگر ہم ختم کر دیں، تو یقیناً اتحاد بین المومنین بھی متحقق ہو کر رہے گا۔ والسلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ اللہ